नमस्कार, म जया लुइटेल। साहस रेडियो कार्यक्रममा तपाईँलाई स्वागत छ। साहसको यो 17 भाग हो। नेपालमा भएको 10 वर्षे सशस्त्र द्वन्द्वका बेला र त्यसपछि पनि द्वन्द्वकै कारण महिलाले भोगेका भोगाइलाई हामी यस कार्यक्रममा समेट्छौँ। 10 वर्षे सशस्त्र द्वन्द्वमा थुप्रै मान्छे मारिए, बेपत्ता पारिए, अपहरणमा परे, यातना भोगे, घाइते भए, अनि नेपाली महिलाले बलात्कार र यौनजन्य हिंसा भोग्नु पर्यो। द्वन्द्वका बेला घाइते भएर अहिले कष्टपूर्ण जीवन बाँचिरहेका तीनजना महिलाको जीवन भोगाई आजको कार्यक्रममा हामी सुनाउँछौँ। अबको आधा घण्टा हामीसँगै रहनुहोला।
मेरो नाम गौरी नेपाली। पुष 15 गते थियो, खाना दिन लाग्थे, खानेबेला त्यहाँबाट अनि यसो तरकारी हाल्छु भने यसो डाडु पुग्नु लाग्थेँ। त्यही बेलामा पत्ता लाग्यो, धगल्याएर कसले धगल्यो भने यहाँ लाग्यो
खुट्टामा,
यहाँ लाग्यो, त्यहाँबाट यहाँबाट निकालेको। पछि त्यही खुन देखेर रना परे, पल्टिएपछि त्यहाँबाट गाडी बोलाएर छोराहरूले सबैले बड्डाहरूले अस्पताल लाइन भएको के अरे ज्वाइँहरूले छोराहरूले सबैले।
घरमा आफ्नो परिवारसँग बसेर साँझको खाना खान लागेका बेला सुर्खेतकी गौर नेपालीको गोडामा गोली लाग्यो। खान लागेको भात थालमै छोडेर परिवारले उहाँलाई अस्पताल लगे। होस गुमाएकी गौरलाई केही थाहा भएन।
पुसको 15 गते बेलुका 6:45 कतार आधी यता आयो, त्यहाँबाट त्यहाँ ढोका छेड्यो त्यहाँबाट अनि भित्र गएर त्यहाँबाट मजा त्यस्तै चौकटियाँ बसेर खाना पसिँदा त्यहीँबाट खाना पसिन्छु भने र दाल तरकारी हाल्छु भने डाडु पुग्नु लाग्थ्यो, पक्कै लाग्यो। किन आने भनेर कसले आने भने त्यहाँ म ढोलिहालेँ, कान्छी छोरी थिएँ, त्यहाँ आमालाई गोली लाग्यो, भाउजू दाई भनेर छोरीले बोलाइथेँ। त्यहाँ यता छोराबुहारी सबै गाईहरू गएछन्, केही थाहा पाएन बाबु, मैले केही थाहै छैन, मलाई थाहा पाउन्न। भोलिपल्टकै पछि अब गोली उहाँ गएपछि तानेर त्यहाँबाट त्यो फेरि कोहीलाई पुलिसहरू लग्यायो भने भन्थ्यो कि त तिन थरी आएको थियो अरे होइन पुलिस, यिनीहरू त हुँ गएको थिएँ त त्यहाँ ती तल उमा गरेर भोलिपल्ट भर्ना गरे भने के अरे यहाँ लागेको, त्यहाँबाट पछि यहाँ रहेछ गोली। त्यहाँबाट मैले आफैले अब दुखेको लागेर चेत नभए नि दुखेर थाम्दाखेरि सबै त्यहाँबाट यस्तै गरेर यस्तै थाम्दा छोरा छोरी लागेको त्यहाँ पछि अनि आयो छोरा मान्छे बाहिर हटाएर छोरा मान्छे हेरेर आई मैले ताने आउनु नर्सहरू ताने भन्थ्यो के अरे गोली लागेर उहीँ अस्पतालमा राखेन पठाएको थिएँ कि अघि अलि त्यहाँबाट चाहिँ डान्स छिटेको थिएँ कि त्यहाँबाट त्यो तानेर लगेर पछि के तिन थरी पुलिस आयो भने थियो क्या, त्यहाँबाट कौना पुलिस उता गाडी लग्यो कि यता गाडी लग्यो कि उता लग्यो अरे के पो गर्नुभयो अब त्यो कान्ड म अब नथा पाउने अब को हुन् को के हुन् अब के थाहा, त्यही पनि अब थाहा पाउनेले देख्नेले अब शङ्का माने नमान्ने मलाई के थाहा, म त अब बिरामी त भइकेँ। पिठो फेर्न अब लगभग 2 घन्टा जति लाग्छ पिठो फेर्न, राम्ररी बस्थेँ अरे पिठो फेर्न धुनु त अनि 2 घन्टा जति लाग्छ एक फेर अनि अलिअलि आधे हुन्छ, त्यहाँबाट फेरि थपक्कै बुझिने, त्यहाँबाट फेरि पछि आउने, त्यहाँदेखि थपक्कै बुझिने, त्यहाँबाट फेरि पछि फेरि आउने, त्यस्तो हुन्छ। समस्या त अब थियो बेसरी नै, अब कसलाई भन्ने हो भन्यो, त्यहाँबाट मनमा राख्यो कति 11 दिन बसेँ अस्पताल राखेँ। त्यहाँबाट ती डाक्टरहरूले अब के पो भयो, अब 6 दिन मात्रै दबाई गरेँ, त्यहाँबाट पछि दबाई पनि नदिने अनि ऊ गर्ने दिन्न, जाऊ घर लैजाऊ भनेर भने गर्ने बड्डालाई पनि यस्तो बिरामी चाहिँ यहाँ बस्ने होइन चिसामा भनेर अन्त घरतिर पठाइदिएँ। 4 दिन दबाई गरेन, 6 दिन मात्रै गरेँ दबाई, त्यो 4 दिन त्यसो फोर त्यहाँ बस्यो किन पो, अब दबाई नै दिएन कि 6 दिन मात्रै दियो नि दबाई, किनेर खान्छ भोलि खाऊ भने के भने अब बुढालाई थाहा होला, अब म दबाई ल्याइदिने त्यही पेटभरि गर्ने पाइएन। त्यहाँबाट 28 गते फेरि यहाँ लिएर आउनु, 25 गते घर ल्याए, 28 गते यहाँ लिएर आउनु भनेर अस्पताल गएको। त्यहाँबाट अस्पतालले फेरि त्यहाँबाट यो घाउ हेऱ्यो, त्यहाँबाट अलिकति कोतरिया रहेछ भने त्यहाँबाट गरिबो के लाग्छ र अस्पताल त्यही त भने कोतरा अलिकति कोतरिया घाउ पनि यहाँ चाहिँ देखाइदिउँला, छन् त टाढो सानो छ यहाँ के अरे गोली त अब भने चाहिँ यहाँ गयो त गोली लाग्ने चिजकै त्यो सानो हुन्छ र गरिबलाई नहेर्या त होला। अब घर जाने मात्रै अनि कतै कतै अब यो पनि त्यो कान्छो छोरो आएको थियो र अनि त्यही 5-6 हजार लाग्यो भन्ने कुरा गर्थ्यो के अरे, अब म भागुरा गर्छु बाबु, नभागुरा म जान्दैन। त्यहाँ अहिले अब यस्तै छ, दुःख त दुःख भए पनि अब कान्छो छोरा आथ्यो गरी इन्डियाबाट, अब हिँड्न ठुलो अलिक मिल्दैन भने चाहिँ उही बेला जाने हिँड्ने कुरो भएन, दिसो बस्न नमिल्ने, हिँड्न पनि यसो लट्ठी टेकेर बाङ्गो बाङ्गो भएर हिँड्न पर्ने, अनि दिसा पनि गाह्रो, पिसाइ हुनु गाह्रो, तर अब हिँड्नै गाह्रो, वर्ष दिन जति त खाडा परिदियो होला क्या, उतातिर अलिअलि अब बसेर हामीलाई नपुग्ने, अब कसले पुर्याइदिन्छ र भने त्यहीँ खानपिन त बनाउनु त पऱ्यो, त बसेपछि भने त्यही गरिदियो, सबै यताउति गइजान्छ त, घर बसे त पकाएर त खानु त पऱ्यो, बसेपछि पानी दाउरो सबै ठिकै बनाइदिन्छ, पकाउनु पऱ्यो, खानु पऱ्यो, दिनु पऱ्यो भने।
गोली लागेको 14 वर्षपछि पनि गौरको जीवन त्यही घाउका कारण सामान्य हुन सकेको छैन। अहिले पनि उहाँ राम्रोसँग हिँडडुल गर्न सक्नुहुन्न। राहत र उपचारका लागि सहयोग पाइन्छ कि भनेर धेरै ठाउँमा धाउनुभयो, तर कतैबाट सहयोग पाउनु भएन।
त्यही 68 सालमा गयौँ, फेरि सबैले भने त्यहाँबाट गयौँ, त्यो पोलिया कागज त्यो पोलि गएँ, त्यहाँ केही पनि छैन भने त्यहाँबाट उहाँबाट उहाँ जान्छौँ, त्यहाँबाट उहाँ जान्छौँ, त्यही त कान्छीबारी राखे हुन्थ्यो क्या झोलामा, यहाँ आग लागि भयो,
घरमा आग लागि भयो, त्यही भएर पनि राहत पाउनु भएन।
त्यहाँबाट धाउँदा धाउँदा केही सिप लागेन, त्यहाँबाट अनि मैले विदेशमा जाने भने मैले विदेशमा गएर फेरि अस्पतालमा गएँ, अस्पतालबाट फेरि जीवरका जाने भने जीवरका गयौँ, त्यहाँबाट केही सिप लागेन, पछिबाट त्यही फेरि मैले विदेशमा गएर त्यहाँबाट यो कानले कान पनि त्यहीँबाट नसुनेको मैले 39 सालबाट कि त्यही गोली लागेबाट त्यो चड्याङ्ग चर्किएर भएको त्यहीँबाट मैले कान्न त्यही पड्किएबाट त्यहाँबाट कान पनि बन्द भयो, त्यहाँबाट कान बन्द भएको त्यहाँबाट अब कि आँखाबाट हुन्थ्यो कि कानबाट हुन्थ्यो भनेर भन्नुभयो त्यो मैला विकासमा, होइन त्यहाँ मैला विकास रहेछ त हो, त्यहाँ कि आँखाबाट भइदिया हुन्थ्यो, अब केही सिप लाग्यो कि कानबाट भइदिया कि हात काटिया भइदिया अब ए हातबाट भइदिया, हात पनि डुरो छैन, आँखा पनि देख्नुहुन्छ, अनि कान त मैले नसुन्ने भएँ, नै कान त अब हजुरले बोलायो भने यसले सुन्दैन भनेर बोलाले भन्नुभयो, बनाएको छैन, बनाइ हुन्न पाउनन् भनेको अरे सबैले, त्यही त बनाउने भनेर कुरा गरेको, नबनाउने यस्तो अब हात कुरा चले छोरा बुहारी भाका मान्छे भने कोहीले त्यहाँबाट अब यति हिँड्ने डुल्ने मान्छेलाई चाहिन्न पर्दैन भनेर भन्थे, बोल्नु त्यही त भने दिमाग हुनु पऱ्यो बोल्ने, अलि त्यहाँबाट बोटाले अब हुन्थे कति अर्काइसी कति लड्ने हो र।
घरको भित्ता छेडेर शरीरमा पसेको गोलीले बनाएको घाउमा त खाटा बसिसक्यो, तर गौरको मनको घाउ आलै छ। उपचारका लागि खर्च र राहत रकम पाइन्छ कि भनेर कुर्नु बाहेक निर्दोष गौरसँग अहिले अर्को कुनै विकल्प छैन। कालीकोटकी बटु चौला गाई र उहाँका श्रीमानले पनि सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष र राज्य पक्ष दुवैको मार खप्नु पर्यो, बिना कसुर दुवै पक्षको कुटाइ र यातना भोग्नु पर्यो।
के भयो त्यस्तै भयो, जुम्दाली या नेबाट गोठ सुत्केरी कुन्न लागेन बसेका थिए, त्यहीँबाट माहारी आया, माहारी आएर सेना आइयो सेना आइयो भनेर निकाल्यो भएर नाग्गै सुन्नुभएको थियो, सेना आइयो भन्ने बेला हतार हतार जाँदाखेरि बच्चाका टाला हात पासमा आया, आम्ना टाला आएनन्, त्यहाँबाट फटक हालेर जाँदाखेरि परि डाँडा जाँदाखेरि उहीँ लुगा लगाउँ भन्ने बेला बच्चाका टाला आम्ना टाला छैनन्, आम्ना टाला छैनन्, त्यही बेला के गर्ने, त्यही बेला त्यहीबाट फेला पारेर त्यहीँदै लिए पिट्टै हान्दै गोद्दै नागै कट्टु मात्रै लगाएका टाला छैनन्, बच्चाका टाला फेला पारे, आम्ना टाला फेला पारेका छैनन्, त्यहीँ हिँड्नेलाई बच्चाका टाला के गर्ने, नागै जुम्ला पुर्या, जुम्ला पुर्याएर हुँदै उहीँ माओवादीको र सेनाको लडाइँ पढेर उहीँ पिण्डसम्म पिट्या गोन्नासम्म गोद्या, त्यहीँ 2-3 दिन त्यहीँ रह्यो, आम्ना अब आम्नो जिन्दगी जगाउनका लागि अक्कागा बियो को पढिरहन्छ, त्यहीँ कोही पनि पढिरहेन, पछाडि सब फाटफिटिया, पछाडि आम्ना मान्छे यो मान्छे आएन, त्यो मान्छे कहाँ गयो भनिकन जाने बेला त्यहीँ फेन्ड भइकन पढेका पढेका त्यहीँले पछाडि 5 जना लागेर बोकेर घर ल्याए, घर ल्याए अझ कसरी पढाउने, त्यस्तै छन् बिरामी छन्, अझसम्म सन्च भएको छैन, अझसम्म कति खर्च भयो कति चाहिँ के भयो कति के भयो केही सन्च हुँदैन, लगलग पुर्याए काठमाडौँ पुर्याए जहाँ पुर्याए पनि सन्च हुँदैन, अचेली त जिब्रो जिब्रो रहेको अब मर्ने सम्भावना पनि भइगयो, त्यही पिटिकन भइगयो, खोजी खपरी केही हुँदैन, अब केरौँ कठै होइन केरौँ।
त्यति बेलाको घटना सम्झँदा बटुको मन अझै काप्छ। विद्रोही पक्ष र राज्य पक्षको चेपुवामा पर्दाको पीडा कहि नसक्नु छ बटु र उहाँको परिवारका लागि।
उ त महावारी आयो, हाम्रो जनताको भई महावारी आयो, पमिथिरै छौँ आफ्नो जिन्दगी जगाउन आबिया, महावारी आयो पमिथिरै छौँ भन्ने, सेना आएपछि अब महावारी के चाहिँ नागेन तमी सेनै थिर्क छौँ भन्ने, हामी कसरी बाँचौँला भन्ने भयो। पक्षमा भइकन कहाँ भयो त, पिट्दै लगे नागै भोकै पिट्दै लगे, पिट्दै लगे माथि बजार जुम्लाको बजार रिया बजार रिनेलाई उहीँ भेडेन त भयो, भेडेन त हुनेलाई ती अब जनताको मुटु त भइगयो, गाउँघरका मान्छेको मुटु त भइगयो, कहाँ गएर के होला खुचे ओला पुरा रिगे रिङ्नेलाई त्यहीँ पुरै ढलेर त्यहीँ पुरै सर मान्छे छाती एउटा हँड्या ओडा पुरा हँड्या, त्यहाँले टेक्यो त्यहाँले सेनाले टेक्यो त्यहाँले गोली चलायो के अरे के अरे त्यहाँ मान्ने सम्भावना भइगयो। सम्भावना भइसकेपछि केही थाहै भएन, ती त फेन्ड भए पढिगे मरिगे, ती त मरिसके मरिसके अझै के गर्ने हुँदै पसेर आउनु भन्ने कोही छैन, पसेर त मान्छे फाटफिटिए आउनु भन्ने कोही छैन, पसेर फिर त आएर पसेर आउन मान्छेले पाएर पाँचजनाले पाँच दिन लगाएर बोकेर नै पुरे ढङ्गले। उबेला बाध्यता आत्ता जानु पढेको गए हँड नगए मान्ने भन्दा भइ लागेपछि त जानु पढेको, नेबाट पाखा जानुपर्छ हिँड्यो भने पाखाबाट नाग नागै भोक भोकै टालै नलागेन पाखा जानुपर्छ, हिँड्यो भने पाखा गइसके चौकी जानुपर्छ, हिँड्यो भने चौकी जानु छाप्रे जानुपर्छ भने त्यस्तै अध्यै 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 जुम्ला पुरे हान्दै पिट्दै जाँदैन भन्दै मेरो हालत टालो छैन भन्दै त्यति भन्दै तिमी लिए त्यहीँ बजार लिए त्यहाँ त मान्ने सम्भावना रहेछ मार्नको लागि लिएर छन्, त्यतिखेर तिनको निमित्त नभइकन मात्रै सुत्केरी सिंह गोठ बसेकी थिएँ त्यहीँबाट त्यस्तै हेरेर लिए। कट्टै उही त त्यति बिनाका केटाकेटी वरिपरिमा सुतेका कहाँ लिखेर जाउँ, रुँदै रुँदै अर्को बाटोसम्म गयौँ, त्यहीँबाट अब तिनीहरूले लगे हामी कहाँ जाउँ फर्क्यौँ र त्यतिखेर हिँड्दै आयौँ घर आयौँ, घर आयौँ त्यही तयारीकन लिए तिनीकन उभा लिए ने घरका धान पनि राखेनन् गहुँ पनि राखेनन् केही पनि राखेनन् भाँडाकुडी पनि राखेनन् जेकै सब खाउला पख बसौला भनेर जेकै ती पनि लिए लगे लिए त्यस्तै अरे ती त्यस्तै अरे मैले घर त्यस्तै अरे अनाज पानी जेकै लिए तिनीहरूलाई उभा लिए जुम्ला लिए लेख माथि हाँसु गाई गोठ गयो कि हाँसुलाई पनि त्यहीँ सेना गएर पनि सेनाले कस पिटे पिटेर ऊ पनि अपाङ्गै छन् के गरौँ त्यस्तै छन्, बच्चाका भित्र पनि त्यस्तै छन्, पढालेखी हुन पनि पाएका छैनन्, तिनीहरूसँगका बच्चाहरू कति बोर्डिङमा पढिरहेका छन् कति आन्ड अफ क्लास पढिरहेका छन्, आमा त सरकारीमा पनि पढ्न पाएका छैनन् के गर्ने।
तत्कालीन विद्रोही समूह माओवादी र सेनाको दोहोरो भिडन्त हुँदा बटुका श्रीमानलाई विद्रोही समूहले अपहरण गरिलगेको थियो। त्यही अपहरणका बेला भएको भिडन्तमा परेर बटुका श्रीमान घाइते हुनुभयो। त्यही घाउका कारण बटुका श्रीमान शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ।
कसरी चलाउने हवैका जाने भए एक दिन त्यो एक दिन तिनका रुम्न जाने भए कहिले कहीँका गाउँ काट्न जाने भए कहीँका गोड्न जाने भए आउँदै अनि तिनीहरू आउने भए लगाइदिने भए खेती न टिट पनि त्यही मान्ने भए उहाँ त्यस्तै हुनुहुन्छ खुट्टै त्यहीको हेरिदिउँ हुन्छ भएर कोही टिट मान्ने मान्छे जाइदिने भयो टिट नमान्ने को जान्थ्यो खुट्टे केही सकेनन् उनको बिचराको पनि जिन्दगी अब आउनु जगाउनको ढिलिभिली भयो मैतिर को निस्या
किन गरेन सकेन
त्यस्तै यताबाट सेना आयो भन्दा यताबाट महादी आयो भन्दा को कहिले जाइकन खेत पनि बाँझ रह्यो खेत पनि लगाउने मान्छे भएन र बाँझै रह्यो अब मान्छे कोही छैन नि त गाउँमा उहाँबाट माओवादी आइगया भन्छन् उहाँबाट सेना आइगया भन्छन् दुवैतर्फबाट माओवादी आए पनि नराख्ने सेना आए पनि नराख्ने अझै कसरी खेती लाग्ने माओवादी आए हामीतिर माओवादी होइजाउँ भन्दा न 10 वर्ष बच्चाकन पनि माओवादी होइजाउँ भन्दा महिलाकन पनि माओवादी होइजाउँ भन्दा बुढी अघि आइमाइकन पनि माओवादी होइजाउँ भन्दा।
बिहान बेलुका काम गरेर छाक टार्ने बटुको परिवारले सशस्त्र द्वन्द्वका बेला दुवै पक्षको चेपुवा भोग्नु पर्यो। त्यसपछि श्रीमानको उपचार गर्दा गर्दै भएको खेतबारी पनि सकियो।
औषधि के हेर्ने उ त औषधि अर्यौँ त 1 लाखको औषधि सासुलाई बनायौँ उहाँलाई त अब 5-6 लाखको औषधि भइसक्यो भएर के हेर्ने अब सन्चो हुँदैन मर्ने सम्भावना छ हात गोडा सुनिए जिब्रो पनि रह्यो त्यही पीडितले त्यस्तै भयो केही मुख पनि अब बोलाउन सक्दैनन्। छिमेकी के सहयोग गरे? केही सहयोग गरेनन्। कट्टै होइन के निस्किए सहयोग? विपत्ति पढे बेला कोही हुँदैन आम्नु। को आउनुहुन्छ? कोही पनि आम्नु हुँदैन। देखा देखे भन्नेमा जान्छन्। को आउनुहुन्छ यो कट्टै? कोही पनि कसले पनि केही सहयोग दिएनन्। को थियो घर परिवार? साना बच्चाहरू कहाँ जाने? म आइमाई कहाँ जाने? देव त इन्डिया छिए। उही बेला त्यस्तै सङ्कष्टकाल लागु भयो, कहीँ पनि जान पाइएन। अनि घरमै पढे दुई तिन वर्ष त केही उडोपुरुष चल्न पनि पाएनन्। दिसा पिसा बनाउन पनि पकेट हातेर हिँड्नु पर्दथ्यो। त्यस्तै स्थिति आयो। असेल अब त्यहीँ औषधि हर्यौँ र एक तिस तिस किलोका चार कट्टा छन् खाए, औषधि खाएका। त्यस्तै छ, अब पाँच छ लाख पैसा पनि लागि कि सन्छ कि हेरेको हुँदैन। गाई पाल्नै पर्यो, भैँसी पाल्नै पर्यो, खेती लगाउनै पर्यो। जाऊ छोराछोरी हो, गोरुती जाऊ, भुइसाती जाऊ, बाग्राती जाऊ भन्नु पर्यो। अझै खेती लगाउनु पर्यो, कसरी स्कुल पठाउने त? को बेन्ने छ? कोही रह्यो? सब जग्गा जमिन बेचे, अझै त्यसबाट अद्ध फाइनल भयो, अद्ध भएको छैन। कोही खेत जोत्दा भन्छन्, कोही गाई भैँसीतिर लैजाँदा भन्छन्। अझै त्यस्तै छ, के गर्ने? तेरो गाई भैँसी लैजाँदा हाम्रा तेरो श्रीमानलाई औषधि हेरेको पैसा दिन सकिनै भन्छन्। अब घर कमाउने मान्छे कोही छैन।
सशस्त्र द्वन्द्व सकिएको 10 वर्ष बित्यो। देशमा थुप्रै परिवर्तन भए, तर द्वन्द्वकालका बेला घाइते भएका बटु जस्ता सर्वसाधारण नागरिकले भने अझै न्याय पाएको महसुस गर्न सकेका छैन। तपाईँ अहिले द स्टोरी किचनले उत्पादन गरेको साहस रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ। आज हामी कार्यक्रममा सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका महिलाका जीवन भोगाई सुन्दैछौँ।
मेरो नाम कविता खड्गा। मेरो घर रुकुम खारा, वार्ड नम्बर 4। म 2049 साल 9 महिना 9 गते जन्म भएको मेरो। त्यसपछि म जन्मेदेखि 5 वर्ष पुरा भयो। 6 वर्षमा लागेपछि मैले विद्यालय जोइन गरेँ। त्यसपछि मेरो परिवारमा 5 दाई भाइ दिदी बहिनी र मेरो 2 आमाबुवा र एउटा हजुरबा, सबै 7-8 जनाको परिवार थियो। त्यसमध्येको म एउटा कान्छा सन्तान हुँ मेरो बुवाको। त्यसपछि म पढ्दै पढ्दै जाने क्रममा म कक्षा 4 पास गरेर 5 पासमा जोइन हुन वैशाख 2 गते म एउटा स्कुलमा गएको थिएँ। त्यसपछि एकदम आन्दोलन थियो। त्योभन्दा अगाडि पनि हामीले धेरै सङ्घर्षहरू गरिसकेका थियौँ। हामीले धेरै तनावहरू भोगिसकेका थियौँ। मेरो घर नजिकै एउटा क्याम्प छ, त्यहाँ त्योमा लडाइँ हुँदा आउँदाखेरि साँझपल्ट माओवादी आउने, बिहानपल्ट पुलिसहरू आउने, त्यसपछि घरभित्रै आगो हाल्न लाग्ने, त्यसपछि अन्न पानी झिकेर आगो हालिदिने। त्यसपछि मेरो बुवा नल्ठा ल्याउन गएको अवस्थामा मेरो बुवालाई नल्ठाको भित्र पस्नुभएछ। त्यसपछि पुलिसले त्यही पनि आगो हालिदिएछ। त्यसपछि मेरो बुवा जल्दा जल्दै खपडा जलेको, त्यसपछि ढिकमनि आतेर पलाल्नु भएछ। त्यसपछि तल तेरो बुवा जल्नुभयो भनेर मान्छेहरूले भन्दाखेरि हामी रुँदै त्यहाँ गयौँ। त्यसपछि हामीलाई यस्तरी पछार्दियो, यताउता पार्दियो कि। त्यतिखेर पछारेपछि हामीले बुवालाई छोडिनौँ कति पनि। त्यसपछि हामीलाई यहाँ हाम्रो मम्मीको यहाँ आनेर आजसम्म पनि यो गुडा एकदम फ्याक्चर भएको छ के।
कविताको परिवारको दुःख यतिमा मात्र सकिँदैन। पढ्ने सपना बोकेर पुगेको विद्यालयमा बम विस्फोट भएपछि कविताको धेरै पढ्ने सपना अधुरै रहिगयो।
म भर्खर 4-5 गएको थिएँ। खै त्यही ती परफुर त्यही पुलिस भेटिया थिएँ, तिनले छोड्या हो कि अरू कसैले छोड्या कि मलाई थाहा भएन। मैले देखेको पनि होइन, देखेको भए सायद भाग्थे होला। म उता घरबाट आउने, त्यसपछि उनीहरू गस्तीबाट फिर्ता हुँदै रहेछन्। त्यतिखेर मलाई भने ए माओवादीकी छोरी कदम माओवादी बा माओवादीमा गयो, तँ कहाँ जानलाइस् भन्ने कुरा मलाई गरे। त्यसपछि होइन भने मेरो बुवा हुँदा पनि हुँदैन थियो, अनि किसान त हुनुभयो, माओवादी भयो कि म माओवादी हुनुहुन्छ भन्दै थिएँ। होइन भनेर मैले मन टक्का होइन भन्छस् भनेर मलाई फाल्थेँ झ्याम्टामा। त्यसपछि म तल रुँदै थिएँ। त्यतिखेर भने त्यहाँ पर हामीले एउटा मिठो चक्लेट जिन्दगीभरि डोज पुग्ने चक्लेट छोडिदिएँ हौ खाएछ है भन्ने कुरा गरेँ तिनीहरूले। होइन सायद त्यो हो यस्तो हो भनेर भनेको भएपछि म सायद तिबाटै फिर्ता हुन्थ्यो होला। त्यो सरहरूले पनि थाहा पाउनु भएको थिएन कि के हो मलाई थाहा भएन। म स्कुलमा पुगेँ रुँदै रुँदै, त्यसपछि के भयो भने पुलिसले यस्तो यस्तो भनेको, कालाबाट खसाएको भने हुन त्यसले अहिले आज भोलि त यस्तै हो अनि पुलिसको बिगबिगी भन्ने कुरा उहाँहरूले गर्नुभयो। त्यसपछि मलाई कतिजना आज हो तिमीहरू पाँच क्लासमा भरेन भने नाम टिप्त भनेर मलाई म्याडमले भन्नुभयो। त्यसपछि म क्लासमा गएँ, उहाँले भन्नुभयो। त्यसपछि मैले नाम टिप्दै थिएँ, त्यसपछि म बसेको डेस्कको आसना त्यो रहेछ। त्यसपछि त्यो यस्तो हातले हल्ला लाग्दाखेरि त्यो चल्यो छ होला सायद। त्यतिखेर विस्फोट भएर मेरो सब जिउमा, छातीमा, त्यसपछि खुट्टाको विभिन्न भागहरूमा चोट लागेछ, मलाई थाहा भएन त्यति।
लामो समयको अस्पताल बसाइ र उपचारपछि कविता घर त फर्कनु भयो, तर धेरै पढ्ने र केही गर्ने सपना उहाँसँगै फर्कन सकेन।
त्यसपछि कोही कोही मास्टरहरू भागेछन्, कोहीले त्यहीबाट अस्पताल लगेछन्, बोकेर त्यही माओवादीलाई फाल्या त्यो बाँसमा। त्यसपछि म नेपालगञ्ज भेरी हस्पिटलमा छ महिना पुरा भएपछि मलाई थाहा भयो कि म यहाँ छु भन्ने कुरा। मेरो शरीर पुरा काँचोले गएर पुरा हिमस थियो, म त्यही सलाइमबाट मेरो शरीरमा खानाको काम, बाँच्ने काम भइरहेको रहेछ। त्यसपछि म बिउतिने बेला मेरो आमा रुइराख्नु भएको थियो। मलाई लाग्यो जहाँसम्म यस्तो मेरो भाग्य के हो अनि भन्ने कुरा मैले गरेपछि आमाले भन्नुभयो त बाँच्नुभन्दा मर्नु ठिक थियो। यस्तो अवस्थामा बचाएर हामीले घर न घाटको बच्चालाई हामीले के गरी हो। 6 महिना बितिएपछि 7 महिनाबाट म अलिअलि आमाको हात समात्ने सहायताबाट म उठ्न थालेँ। त्यसपछि परिवारमा घर गइसकेपछि पनि अलिअलि, त्यसपछि बिस्तारै म घर जाने क्रममा हामी परिवारमा धेरै भाइ पनि थियौँ। बुवाले जग्गा बेचेर अङ्कललाई दिएको आँसु हुने, अङ्कलले उपभोग गर्नुहुन्छ मलाई उपचार गर्नेवाला पैसा हालेको। त्यसपछि म त्यस्तै क्रममा एउटा छातीको गोली तानेको थियो, अरू शरीरको अङ्गको गोली उसै थियो, एकैचोटि तान्न हुन्न भनेर। त्यस्तै पढ्दै जाने क्रममा मलाई कसैले धेरै साथ पनि दिएन। घर परिवारको आर्थिक स्थिति पनि कमजोर, तँलाई मात्रै धेरै खर्च गर्ने हो, भोलिका भाइ बहिनीले के खालान् भन्ने कुरा गर्नुभयो। आमा बुवा पनि अशिक्षित हुनुहुन्छ। हामीहरू 5 भाइ नै छौँ, हामीहरू 3 बहिनी 2 भाइ छन्। त्यसपछि मैले अब त्यसपछि बुवाले यस्तो भन्नुहुन्छ नि भन्ने कुरा भयो। त्यसपछि बिहा गरेपछि पनि अब अर्का घरमा गइसकेपछि कसले मर्म बुझ्दैन। केही गरी मैले इन्टर पास गरेँ। त्यसपछि आर्थिक हिसाबले कमजोर भएको कारण मैले इन्टर अब बिएडमा जोइन गर्न सकेकी छुइनँ। त्यसपछि मेरो 2 बच्चा पनि छन्, यस्तो शरीर दुखिरहेको छ, खुट्टामा पनि मेरो गोली छन्, दायाँ खुट्टामा छ 2-3 ठाउँमा। त्यसपछि यस्तो दुख्छ, कतिखेर मर्न पाए हुन्थ्यो भन्ने लाग्छ। त्यसपछि छोरा भाइ हेर्छु, फेरि म मऱ्यो भने मेरो छोरा कसले पाल्दैन भन्ने मलाई यस्तो लाग्छ। आफ्नो स्वास्थ्य ठिक भए सबै राम्रो हो, आफ्नो स्वास्थ्य ठिक छैन भने कोही पनि राम्रो होइन, यो समाजमा थाहा भएकै कुरो हो। त्यही भएर अहिले मलाई एकदम गाह्रो भइरह।
कविता अहिले हिँडडुल त गर्नुहुन्छ, तर उहाँको शरीरभित्र बमका छर्रा अझै पनि छन् र तिनले शरीर घोच्छन् र अत्यन्तै पीडा दिन्छन्। बेला बेलामा अस्पताल गइरहनुपर्छ, औषधि खाइरहनुपर्छ, तर पैसाको अभाव उस्तै छ।
जोलाई पर्यो त्यसलाई मात्रै थाहा हुन्छ भन्दै यथार्थ रहेछ जोस। तर आजसम्म मैले कसैबाट सहयोग यताउता भन्ने कुरो पनि पाएन। त्यही सानसानै बच्चा बच्ची छ भनेवाला मैले हर्पिलेसबाट झोला, त्यसपछि डिरेस पाउँथेँ। अहिले 5-6 पर्ने बेला, 8-9 पर्ने बेला त त्यही पनि पाएन। आजभोलि मलाई लाग्छ अब कोही मृतकलाई 10 लाख रुपियाँ दिए खर सरकारले भन्ने कुरा भयो। त्यसपछि माओवादीमा गएकाहरूले पनि कोही घाइते भएका नभएकाहरूले पनि 5 लाख रुपियाँ ल्याएर घर आए भन्ने कुरा सुन्यो। त्यस म त स्वयं अवोध बालकमा चोट लागेको छ, मलाई आसम्म त्यो शान्ति श्रीमतीमा जाऊ फर्म भर भनेको छ, वर्षे साल भरेको छु, त्यो केही वास्ता छैन। म पनि त एउटा अपाङ्ग घाइते हुँ, मलाई पनि यिनीहरूले हेरिदियो भयो त, अब मृतक भने चाहिँ मरिनँ, म पनि मर्थेँ भने चाहिँ मलाई केही चाहिँदैन थियो, मलाई रात यताउता केही चाहिँदैन थियो, तर बाँची बाँची जिन्दगी चलाउन अप्ठ्यारो छ, त्यसलाई अलिकति सहज बनाइदिए हुन्थ्यो भन्ने कुरो उहाँहरूले थाहा पाउनु भएन।
उपचारका लागि रकमको अभावमा अहिले पनि द्वन्द्वकालका बेला घाइते भएका कविता जस्ता धेरै सर्वसाधारण छटपटीमा छन्। द्वन्द्व सकिएको 10 वर्ष बितिसक्दा समेत उनीहरूले उपचार खर्च पाउन सकेका छैनन् र जीवन सहज बनाउन पाएका छैनन्। हामी कार्यक्रमको अन्त्यमा आइपुगिसकेका छौँ। आज हामीले सुर्खेतकी गौर नेपाली, कालीकोटकी बटु चौलागाई र रुकुमकी कविता खड्काको जीवन भोगाई सुन्यौँ। हाम्रा न्याय संवाददाताहरू लक्ष्मी गौतम, नन्दा चौलागाई र कल्याणी खड्काले उहाँहरूसँग कुराकानी गर्नुभएको हो। तपाईँ पनि यसरी नै हामीलाई आफ्ना भोगाईहरू वा कार्यक्रमका बारेमा कुनै प्रतिक्रिया बाँड्न चाहनुहुन्छ भने हामीलाई कार्यालय समयमा फोन गर्न हुन अनुरोध छ। हाम्रो फोन नम्बर हो 01501079। त्यस्तै इमेल चलाउनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो thestorykitchen@gmail.com। हामीलाई इमेल लेखेर पनि आफ्ना प्रतिक्रियाहरू दिनुहुन अनुरोध गर्दछौँ। त्यसै गरी द स्टोरी किचनको फेसबुक पेजमा गएर पनि प्रतिक्रिया लेख्न सक्नुहुन्छ। यसै अनुरोधसँगै कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने सङ्गीता मयूर, रोसा श्रेष्ठ, पूर्णानन्द शर्मा, गणेश बस्नेत, सलिना उप्रेती र सुजाता ढुङ्गानासँगै म जया लुइटेललाई साहसको यस अङ्कबाट बिदा दिनुहोस्। नमस्कार, अर्को कार्यक्रममा फेरि भेटौँला।